रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। नेपाली कंग्रेसको 15 महाधिवेशन आगामी वैशाख 28 गतेदेखि 31 गतेसम्म गर्ने कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको निर्णय। कतार सरकारले त्यहाँ रहेका 13 नेपाली कैदीलाई आम माफी दिएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ 58 चुनाव चिन्ह सहितको मतपत्र प्रयोग गरिने। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानमा जारी प्रदर्शन हिंसात्मक भए अमेरिकाले हस्तक्षेप गर्ने चेतावनी।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले पार्टीको 15 महाधिवेशन आगामी वैशाख 28 गतेदेखि 31 गतेसम्म गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन सम्बन्धी राख्नु भएको प्रस्ताव बहुमतले पारित गरेको हो। यस्तै बैठकले पार्टीको केन्द्रीय कार्य समितिको म्याद आगामी ज्येष्ठ मसान्तसम्म थप गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो।
नेपाली कांग्रेसको जुन कार्यविधि थियो यसभन्दा अगाडि माघ मसान्तसम्म थपिएको थियो, त्यसको सट्टा अब जेठ मसान्तसम्म केन्द्रीय कार्य समितिको म्याद थपिएको छ। त्यस्तै तल्लो तहको संगठनहरूको म्याद पनि विधानको व्यवस्था अनुसार थपिएको छ। यो थप्नु पर्ने मूल कारण जुन मंगसिर 15 गते कार्य समितिको बैठकले कार्यतालिका पास गरेको थियो उसमा 15 महाधिवेशन सम्पन्न गर्ने गरेर कार्यतालिका पास गरिएको थियो, तर त्यो कार्यतालिका अनुसार काम गर्न सम्भव भएन। यसै पनि त्यो कार्यतालिका अत्यन्त टाइट थियो र यो कार्यतालिका अनुसार सर्वप्रथम त क्रियाशील सदस्यता टुंग्याउनु आवश्यक हुन्छ। त्यो नै प्रारम्भिक नेपाली कांग्रेसको निर्वाचनको प्रारम्भिक मतदाता उनीहरू नै हुन्छन्। ती मतदाताहरूको टुङ्गो नलागिकन चाहिँ वडाको अधिवेशन हुँदैन, वडाको अधिवेशन नभइकन क्षेत्रको हुँदैन र क्षेत्रको नभइकन केन्द्रीय अधिवेशन पनि हुने कुरा थिएन। त्यस हुनाले तपाईँहरू सबैलाई थाहा छ क्रम संख्या नभएको फारम गएको कारणले पनि केही समय थप लियो। अहिले संशोधित कार्यतालिका केन्द्रीय सम्पादन समितिले पास गरेको छ।
कंग्रेसले यसअघि पुसमा महाधिवेशन गर्ने निर्णय गरे पनि कार्यतालिका प्रभावित भएपछि आजको बैठकले नयाँ मिति तोकेको हो। केन्द्रीय कार्य सम्पादन समितिले नयाँ मिति तोके पनि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा सहितका केही पार्टी पदाधिकारीहरूले भने पुसमै विशेष महाधिवेशनको अडान छोड्नु भएको छैन। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिक तर्फ 58 चुनाव चिन्ह सहित मतपत्र छापिने भएको छ। आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायण प्रसाद भट्टराईले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन 93 वटा राजनैतिक दलले नाम दर्ता गराएका र तीमध्ये 64 वटा दलले मात्रै समानुपातिक तर्फको बन्द सूची पेश गरेको जानकारी दिनुभयो। बन्द सूची पेश गर्ने दलमध्ये 54 वटा दलले आआफ्नै निर्वाचन चिन्ह प्रयोग गरी चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् भने बाँकी 10 वटा दलले विभिन्न क्लस्टरमा रही 4 वटा साझा निर्वाचन चिन्ह मार्फत निर्वाचनमा भाग लिने गरी बन्द सूची पेश गरेका छन्। उहाँका अनुसार हालसम्मको विवरण अनुसार समानुपातिक तर्फ प्रयोग हुने निर्वाचन चिन्हको संख्या 58 रहने निश्चित भएको छ। आयोगले बन्द सूचीको रुजु प्रक्रिया जारी राखेकाले कुनै दलको सूची अस्वीकृत भएमा यो संख्या घट्न सक्ने उहाँले बताउनुभयो। उहाँले बन्द सूचीमा समानुपातिक क्लस्टर नमिलेको अवस्था र बन्द सूचीमा भएको उम्मेद्वारले नाम फिर्ता लिन चाहेको बेलामा मात्रै बन्द सूचीमा रहेका नाम परिवर्तन गर्न सकिने बताउनुभयो। अन्यथा नाम परिवर्तन गर्न नमिल्ने उहाँको भनाइ छ। कतार सरकारले त्यहाँ कैद 13 नेपाली नागरिकलाई आम माफी दिएको छ। परराष्ट्र मन्त्रालयले बिहिबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका अवसरमा कतार सरकारले 13 नेपाली कैदीलाई आम माफी दिएका प्रति कतार सरकारप्रति आभार प्रकट गरेको छ। मन्त्रालयले मानवीय आधारमा प्रदान गरिएको यो आम माफीलाई नेपाल कतार बीच विद्यमान द्विपक्षीय सम्बन्ध मित्रता र सौहार्दताको गहिरो अभिव्यक्तिका रूपमा लिइएको विज्ञप्तिमा उल्लेख छ। यस किसिमको उदार कदमले दुवै देशबीचको आपसी समझदारी र सहयोगलाई अझ सुदृढ़ बनाउने अपेक्षा मन्त्रालयको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश जनता र संविधान बचाउन समाजवादी एकता भएको बताउनु भएको छ। आज संखुवा सभाको खाँदबारीमा आयोजित नेपाली कम्युनिष्ट पार्टी संखुवा सभाको एकता सन्देश सभामा संयोजक दाहालले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताउनुभयो। उहाँले जेएनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताउनुभयो। संयोजक दाहालले हालै देखिएको जेएनजी आन्दोलनले देशको शासन प्रणाली र समग्र परिस्थितिबारे नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढंगले आन्दोलित हुन चाहेको स्पष्ट पार्नुभयो। त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले राज्यलाई अराजकताबाट जोगाएर अघि बढ़ाउने जिम्मेवारी युवा पुस्ताको काँधमा आएको बताउनुभयो। गृहमन्त्री ओम प्रकाश अर्यालले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित निर्माण बसोबास र व्यवहार अपरिहार्य रहेको बताउनु भएको छ। 28 भूकम्प सुरक्षा दिवसका अवसरमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित कार्यक्रममा उहाँले भूकम्पीय जोखिम कम गर्न दीर्घकालीन जनचेतना आवश्यक भएको बताउनुभयो। गृहमन्त्री अर्यालले विद्यालय अस्पताल सरकारी कार्यालय उद्योग तथा समुदायसम्म पुग्ने गरी जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो। भूकम्प तथा बहु विपद जोखिम न्यूनीकरणका लागि सरकारले महत्वपूर्ण नीतिगत तथा संरचनात्मक पहल गरेको उल्लेख गर्दै उहाँले विपद सम्बन्धी कानूनी र संरचनागत व्यवस्थाको प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो। भूकम्पको पहिलो प्रतिकार स्थानीय तहबाटै हुने भन्दै मन्त्री अर्यालले सुरक्षा निकाय र समुदायबीच कृत्रिम अभ्यासहरूलाई प्राथमिकता दिन निर्देशन दिनुभयो। बैठकले यस वर्षको भूकम्प सुरक्षा दिवसको मूल नारा सबै तहको सरकार सबै नागरिकको तयारी भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी तय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा आगामी माघ 2 गते मूल समारोह समितिको कार्यक्रम हुनेछ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले जलविद्युत परियोजना अघि बढ़ाउने क्रममा देखिने व्यक्तिगत जग्गा वन क्षेत्र तथा स्थानीय समुदायसँग सम्बन्धित समस्या स्थानीय तह र संघीय सरकार बीचको समन्वयबाट समाधान गर्नुपर्ने बताउनु भएको छ। आदिवासी जनजाति आयोगद्वारा आज ललितपुरमा आयोजित जलविद्युत परियोजनाले आदिवासी जनजाति समुदायमा पारेको प्रभाव र समाधान सम्बन्धी उच्चस्तरीय छलफल कार्यक्रममा मन्त्री घिसिङले जलविद्युत परियोजना कार्यान्वयन गर्दा जग्गा अधिग्रहण वन प्रयोग तथा स्थानीय समुदायको जीवनशैलीमा असर पर्ने विषय संवेदनशील हुने उल्लेख गर्नुभयो। मन्त्री घिसिङका अनुसार तनहु हाइड्रो पावर परियोजनाको हालसम्म करिब 60% भौतिक प्रगति भइसकेको छ। परियोजना अन्तर्गत प्रभावित 95% जग्गा धनीले मुआवजा प्राप्त गरिसकेका छन्। केही जग्गा धनीले नगद मुआवजाको सट्टा जग्गाको बदलामा जग्गा उपलब्ध गराउनु पर्ने माग राखेकाले अझै केही समस्या समाधान गर्न बाँकी रहेको उहाँले बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी फागुन 21 जसरी पनि निर्वाचन हुने बताउनु भएको छ। भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले निष्पक्ष र धाँधली रहित ढंगबाट हुने विश्वास व्यक्त गर्नुभयो। 10 लाख बढी नयाँ मतदाता नामावलीमा दर्ता भइसकेको अवस्था रहेको भन्दै उहाँले दलहरू जिल्ला जिल्लामा प्रचारमा लागेको पनि बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खरेलले सरकारले सुशासन कायम गर्ने कुरासँगै भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा केही आधारशिलाहरू अघि बढ़ाएको उहाँले बताउनुभयो। अर्को प्रसंगमा उहाँले अहिलेका मन्त्रीहरूले निर्वाचनमा उम्मेद्वार हुने नहुने कुरा एउटा व्यक्तिका अधिकारको कुरा भएको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा आधारित रोग निगरानी निर्देशिका 2082 जारी गरेको छ। स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको निर्देशिका मन्त्री स्तरबाट 2082 मंगिर 14 गते स्वीकृत भएको हो। निर्देशिका कार्यान्वयनले जलवायु परिवर्तन र नयाँ संक्रामक रोगको बढ़दो चुनौतीलाई मध्यनजर गर्दै समुदाय स्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसैगरी नसर्ने रोगको शीघ्र पहिचानका लागि समुदायमा देखिने अनपेक्षित जनस्वास्थ्य घटना र संक्रामक रोगहरूको तत्काल पहिचान गर्नुका साथै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका शिक्षक र सामाजिक अगुवा मार्फत स्वास्थ्य संस्थामा 24 घण्टाभित्र द्रुत सूचना प्रवाह गर्ने उल्लेख छ। यस्तै आधुनिक डिजिटल प्रणाली मार्फत तथ्याङ्क संकलन र विश्लेषण गर्ने संघ प्रदेश र स्थानीय सरकार बीच प्रभावकारी समन्वय र जिम्मेवारी बाँडफाँड गरी 3 तहबीच समन्वय गर्ने पनि निर्देशिकामा भनिएको छ। जोखिमका आधारमा तत्काल रेस्पोन्स टोली परिचालन गरिने जनाइएको छ। विधान व्यवस्थापन समितिको बैठकमा सांसदहरूले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय चलचित्र प्रसारण प्लेटफर्महरूमा प्रदर्शनका लागि औपचारिक अनुमति र प्रोत्साहन गर्नुपर्ने बताउनु भएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरूले नेपाली चलचित्रलाई युट्यूब नेटफ्लिक्स जस्ता डिजिटल फिल्म प्लेटफर्महरूमा प्रदर्शन गर्न सरकारले औपचारिक सम्झौता र आवश्यक नीति निर्माण गर्न जरूरी रहेको धारणा राख्नुभयो। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका आर्यालले चलचित्र क्षेत्र महत्वपूर्ण राष्ट्रिय उद्योग भएकाले बोर्डको अध्यक्षको सेवा सुविधा अनुशासन र कार्य मूल्यांकनमा मन्त्रालयको अनुगमन आवश्यक रहेकोमा जोड़ दिनुभयो। यस्तै बैठकमा अन्य सरोकारवालाहरूले चलचित्र उद्योग राष्ट्रिय अर्थतन्त्रसँग जोड़िएकाले विदेशी चलचित्र हरूको प्रदर्शन र लगानी सम्झौतामा जाँचपाँच प्रक्रिया सम्बन्धी आवश्यक कानूनी व्यवस्था चलचित्र विधेयक 2081 समावेश गर्नुपर्ने सुझाव दिनुभयो। औषधि व्यवस्था विभागले न्यून गुणस्तर भएको पाइएकाले लेभोफ्लक्स 500 ट्याब्लेट बजारबाट फिर्ता गर्न सूचना जारी गरेको छ। विभागले ब्याच नम्बर BB24001 उल्लेख भएका औषधिको सिफारिश बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन सबैलाई अनुरोध गरेको छ। मेग्नस फर्मा प्रालीले उत्पादन गरेको उक्त औषधि ब्याक्टेरिया संक्रमण रोक्नलाई प्रयोग गरिन्छ। राष्ट्रिय औषधि प्रयोगशालाबाट बजारीकृत औषधिको नमूना संकलन गरी परीक्षण गर्दा न्यून गुणस्तर भएको पाइएकाले बिक्री वितरण रोक्का गरी बजारबाट तुरन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सूचना मार्फत जानकारी गराइएको छ। विद्यालयको भौतिक सुरक्षासँगै पठन पाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्के मयुङ गाउँपालिकाले सबै 45 सामुदायिक विद्यालयमा घेराबार निर्माण गरेको छ। यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढ़ेपछि गाउँपालिकाले घेराबार गरेको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरको टेम्के मयुङ गाउँपालिकाले यहाँका 45 वटै सामुदायिक विद्यालय घेराबारा गरेको छ। सामुदायिक विद्यालयको शैक्षिक सुधारसँगै भौतिक संरचनाको सुरक्षाको लागि गाउँपालिकाले योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरेर विद्यालयको घेराबारा गरेको हो। भौतिक संरचनाको निर्माणसँगै विद्यालयमा प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो।
गाउँपालिकाभरि 45 वटा विद्यालयहरू छ। पूर्ण रूपमा सबै विद्यालय घेराबारा गरिसकेका छौँ। जहाँ चाहिँ विद्यार्थीहरूलाई एकदमै जोखिम खेल्दाखेरि लड्ने सम्भावना अनि गाई वस्तु छिरेर जोखिम हुने भएको हिसाबले हामीले पालिकाभरिका विद्यालयलाई संरक्षण गरिसकेका छौँ। गरिसकेका छौँ।
घेराबारा गरिएपछि विद्यालयसँगै विद्यार्थीहरूको सुरक्षामा स्वास्थ्य भएको सिंहदेवी माध्यमिक विद्यालय लेखरका प्रधानाध्यापक राजधन राईले बताउनु भयो।
घेराबारा भइसकेपछि अहिले विद्यार्थीहरू आफै पनि नियन्त्रित हुने पहिलो कुरा छ। अर्को समस्या गाई बस्तुहरू बर्खै भरि चरण क्षेत्र भनेर स्कुल लाग्ने बेलामा चाहिँ वरिपरि पुरै गोबरको थुप्रोहरू पुरै फोहोर हुने क्या, त्यो फोहोरबाट पनि अहिले हाम्रो विद्यालय एकदम स्वास्थ्य भएको देख्छु म। घेराबारा नहुँदाखेरि कसले गर्ने त थाहा छैन, धेरै तोडफोड भयो क्या, झ्याल तोडफोड हुने डेस्क बेन्चहरूमा दिशा गर्दै जाने क्या। जस्तै
यहाँको शैक्षिक सुधारका लागि गाउँपालिकाले वार्षिक रूपमा उत्कृष्ट विद्यालय छनौट गरेर पुरस्कृत समेत गर्दै आएको छ। गाउँपालिकाले शैक्षिक क्षेत्रमा गरेको काम प्रशंसा योग्य रहेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि मदानी गाउँपालिका अन्तर्गत पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इंग्लिश बोर्डिङ स्कूलको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार मालिका गाउँपालिका छ मौवाका बसन्त रियाल र उहाँकी भाउजू मनकला रियालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगा बहादुर सारूले जानकारी दिनुभयो। गत वर्ष 2,79,831 विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। दक्षिण एसियाली मुलुकका 1,77,628 र अन्य मुलुकका 1,22,203 भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख रविन कडरियाले जानकारी दिनुभयो। अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलीचोताल, थोरङला, भन्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी लगायत स्थलान्तरिक तथा बाह्य पर्यटकका प्रमुख गन्तव्य हुन्। इलामको सूर्योदय नगरपालिकामा नगरपालिका कन्याममा स्थानीय जातजाति र समुदायको परम्परागत खानाको संरक्षण, संस्कृतिको जगेर्ना तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ 5 दिने खाद्य तथा सांस्कृतिक मेला सञ्चालन भइरहेको छ। इलामबाट संवाददाता राजकुमार दाहालको रिपोर्ट।
स्थानीय जातजाति र समुदायको परम्परागत खानाको संरक्षण, पर्यटन प्रवर्धन, संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ इलामको सूर्योदय नगरपालिका वार्ड नम्बर 7 कन्यामा फूड एण्ड कल्चरल फेस्टिभल शुरू भएको छ। स्थानीय जातजातिको रैथाने खाद्य परिकार, चीजका परिकार, विभिन्न जातीय संस्कृति झल्किने झाँकी, फूल नर्सरी, कोरियन खाना लगायत 30 स्टल राखिएको फेस्टिभलले पर्यटन प्रवर्धनमा राम्रो टेवा पुग्ने बताउनुहुन्छ आयोजक कन्याम पर्यटन विकास समितिका अध्यक्ष दलबहादुर तामाङ।
जात जातिको खसारी भए आदिवासी जनजातिहरूको सम्पूर्ण फुडहरू उहाँहरूको समुदायले कस्तो कस्तो खालको खानेकुरा खानुहुन्छ त्यो खानेकुराहरूलाई हामीले समावेश गरेर फुड स्टलहरू निर्माण गरेका छौँ।
अंग्रेजी नयाँ वर्षलाई मध्यनजर गर्दै सधैँ पर्यटकको भीड लाग्ने कन्याम क्षेत्रमा आयोजना गरिएको यो महोत्सवले स्थानीय रैथाने खानाको बारेमा पर्यटकलाई जानकारी गराउने मुख्य उद्देश्य राखिएको छ। पौष 19 गतेसम्म जारी रहने महोत्सवमा विभिन्न जात जातिका खानाका परिकारले धेरै पर्यटकको ध्यान तानेको देखिन्छ।
हाम्रो कल्चरमा चाहिँ शर्मा खाप्से भन्छ, त्यहीपछि छेङ्गु, बाबर, अन्डा, त्यस्तै आलुको परिकारहरू हुन्छ हाम्रो चाहिँ खानेकुरा चाहिँ यस्तो
खसारेनको भएन भन्नु भएर हामीले खिर सेल ढकने अनि त्यसको सेट मिलाउनलाई आलु साँधेर राखेका छौँ।
गौडा चिज भयो, यो स्पाइसी चिज हो, चाहिँ रेगुलर चिज काउ चिजमा पनिर भयो, क्युमिन चिज जिरो वाला यो चाहिँ, अनि हामीसँग छ अर्को गार्लिक वाला, यो चाहिँ स्मोकी फ्लेभरमा हामीसँग चाहिँ अहिले 6-7 आइटम यही चिजलाई नै फ्लेभरहरू हालेर चाहिँ बनाएको छ।
यसबाट सूर्योदय नगरको पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ। राजकुमार दाहाल, रेडियो नेपाल, इलाम।
डडेलधुराको दशरथ चन्द राजमार्ग अन्तर्गत खसरे खान खण्ड र पोखरा बेलापुर सड़क दैनिक 6 घण्टा बन्द गरिने भएको छ। सड़क स्तरोन्नति र चौडा गर्नुपर्ने भएकाले यही पुष 19 गतेदेखि माघ 19 गते 1 महिनासम्म दैनिक 6 घण्टा बन्द गरिने जिल्ला प्रशासन कार्यालय डडेलधुराले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी अमर बहादुर ओलीले बिहान 6 बजेदेखि 9 बजेसम्म र बेलुका 5 बजेदेखि 8 बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जानकारी गराउनुभयो। उक्त सड़क खण्डबाट सुदूरपश्चिमका पहाड़ी जिल्ला डडेलधुरा, बैतडी, दार्चुला र बझाङका लागि गाड़ीहरू आवत जावत गर्ने गरेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी प्रदर्शन हिंसात्मक बन्दै गए र प्रदर्शनकारीहरूको ज्यान गएमा संयुक्त राज्य अमेरिकाले प्रतिक्रिया जनाउने चेतावनी दिनुभएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मार्फत इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि घातक कार्यवाही गरेमा अमेरिका लक एण्ड लोड अवस्थामा रहेको पनि स्पष्ट गर्नुभएको हो। हिजो इरानका विभिन्न शहरमा प्रदर्शनकारी र सुरक्षा बलबीच झडप भएपछि अवस्था तनावपूर्ण बनेको थियो। अशान्ति फैलिँदै जाँदा पहिलो चरणमै कम्तीमा 6 जनाको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालमा अवैध मानिएको भर्चुअल सम्पत्तिको शंकास्पद कारोबार पछिल्ला वर्षमा बढ्दै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले बिहिबार सार्वजनिक गरेको भर्चुअल सम्पत्ति सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन अनुसार पछिल्लो 5 वर्षमा मात्रै 658 शंकास्पद कारोबारको राष्ट्र बैंकले जानकारी पाएको जनाइएको छ। नेपालमा भर्चुअल सम्पत्तिको कारोबार अवैध रहेको छ। बिटकोइन, इथेरियम जस्ता क्रिप्टो, स्टेबल कोइन, युटिलिटी टोकन तथा अन्य टोकनाइज्ड एसेट भर्चुअल सम्पत्तिभित्र पर्दछन्। प्रतिवेदन अनुसार 2021 जनवरीदेखि 2025 जुलाईसम्ममा 658 शंकास्पद कारोबार र शंकास्पद गतिविधिको जानकारी राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइले पाएको उल्लेख छ। राष्ट्र बैंकका निर्देशक तथा वित्तीय जानकारी इकाइका प्रमुख वासुदेव भट्टराईले शंकास्पद कारोबारका बारेमा जानकारी विभिन्न अनुसन्धान गर्ने निकायहरूलाई उपलब्ध गराइएको र ती निकायबाट थप अनुसन्धान अघि बढ़ने बताउनुभयो। भर्चुअल सम्पत्तिको शंकास्पद कारोबार गर्नेहरूमा सबैभन्दा धेरै 29% विद्यार्थीहरू रहेको पाइयो प्रतिवेदनले औल्याएको छ। हवाई इन्धनको भाव घटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने फ्यूल सरचार्जको मूल्य समायोजन गरेको छ। यससँगै विभिन्न गन्तव्यको हवाई भाडा समेत घटेको छ। नेपाल आयल निगमले हवाई इन्धन मूल्यमा प्रति लिटर 6 रूपियाँले घटाएपछि हवाई भाडामा समायोजन गरिएको हो। समायोजन भएको मूल्य अनुसार काठमाडौँबाट सबैभन्दा टाढाको धनगढ़ीका लागि 265 रूपियाँ भाडा कम लाग्ने भएको छ। धनगढ़ीमा यसअघि 5,920 रूपियाँ रहेकोमा अब 5,655 रूपियाँ झरेको छ। माउन्टेन फ्लाइट तर्फ 210 रूपियाँ मूल्य घटेको छ। काठमाडौँ भद्रपुर 245 रूपियाँ भाडा घटेको छ। त्यस्तै जनकपुर नेपालगंज रूटको 270 र जनकपुर धनगढ़ी रूटको 330 रूपियाँ भाडा कम लाग्ने भएको छ। रसुवागढ़ी स्थित निर्माण सम्पन्न बेली ब्रिज सञ्चालनमा आएसँगै दुवै देशतर्फ मालवाहक ट्रक तथा डिब्बाहरूको आवत जावत शुरू भएको छ। लेन्दे खोलामाथि बनेको बेली ब्रिज सञ्चालनमा आएको दोस्रो दिन 20 मालवाहक डिब्बा तथा ट्रक नेपाल भित्रिएको रसुवागढ़ी स्थित सशस्त्र प्रहरी कार्यालयले जनाएको छ। बिहिबार दिउँसो करिब 12 बजेदेखि शुरू भएको मालवाहक डिब्बा नेपाल भित्रिने क्रममा 37 ट्रक तथा डिब्बा नेपाल भित्रिएको भन्सार कार्यालय टिमुरेले जनाएको छ।
अब खेल समाचार।
विभागीय प्रतिद्वन्दी त्रिभुवन आर्मी क्लब विरूद्ध 3-1 सेटको जित निकाल्दै नेपाल पुलिस क्लब 9 NBA च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेप कवर हलमा सम्पन्न दोस्रो सेमी फाइनलमा महिलातर्फ पुलिसले आर्मीको चुनौती 25-12, 29-31, 25-54, 25-18 पछ्यायो। पुलिसले शनिबार फाइनलमा न्यू डायमण्ड स्पोर्ट क्लबसँग प्रतिस्पर्धा गर्नेछ। शुक्रबारै भएको पहिलो सेमी फाइनलमा विभागीय टोली सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबलाई 3-0 सोझो सेटमा हराउँदै न्यू डायमण्डले फाइनलमा आफ्नो स्थानलाई सुरक्षित गर्यो। साबिक विजेता हेल्प नेपाल भने पुरूषतर्फ फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा शुक्रबार सम्पन्न पहिलो सेमी फाइनलमा हेल्प नेपालले विभागीय टोली नेपाल पुलिस क्लबलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। अखिल नेपाल फुटबल संघ एन्फाले 7U19 महिला च्याम्पियनशीपका लागि राष्ट्रिय U19 महिला टोलीको प्रारम्भिक खेलाड़ी छनौट सूची सार्वजनिक गरेको छ। प्रतियोगिता आगामी जनवरी 31 फेब्रुअरी 7 पोखरामा आयोजना हुँदैछ। एन्फाले छनौट सूचीमा परेका सबै खेलाड़ीलाई आइतबार दिउँसो 1 बजे एन्फा कम्प्लेक्स साध्यो बाटोमा उपस्थित हुन अनुरोध गरेको छ। उनीहरूबीच हुने छनौट खेलपछि अन्तिम टोली तय गरिनेछ। टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठ रहने एन्फाले जनाएको छ। छनौटपछि तयार हुने अन्तिम टोलीले घरेलु मैदान पोखरामा हुने 7U19 महिला च्याम्पियनशीपमा नेपालको प्रतिनिधित्व गर्नेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै तराई भूभागका केही स्थानहरूमा हुस्सो रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 21.5 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 16.5 डिग्री सेल्सियस, न्यूनतम 5 5 डिग्री सेल्सियस, पोखराको अधिकतम 15.7 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 20.6 डिग्री सेल्सियस, न्यूनतम 6.3 डिग्री सेल्सियस, दिपालको अधिकतम 22.6 डिग्री सेल्सियस, न्यूनतम 6 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली कंग्रेसको 15औं महाधिवेशन आगामी वैशाख 28 गतेदेखि 31 गतेसम्म गर्ने कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको निर्णय। कतार सरकारले त्यहाँ रहेका 13 नेपाली कैदीलाई आम माफी दिएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ 58 चुनाव चिन्ह सहितको मतपत्र प्रयोग गरिने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानमा जारी प्रदर्शन हिंसात्मक बन्दै गए, अमेरिकाले हस्तक्षेप गर्ने चेतावनी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।